امام گھر میں ہے تو ہدایت، امام باہر ہے تو ہدایت، مصلے پہ ہے تو ہدایت، زندگی کوئی بھی مرحلہ ہو، اصحاب کے درمیان ہے تو ہدایت، ازواج کے ساتھ ہے تو ہدایت، چادر کے نیچے ہے تو ہدایت، توجہ رکھیں، میدان میں جائے مباہدہ کی تو ہدایت، کل ایمان کہے تو ہدایت، جہاں جہاں جو عمل کر رہا ہے وہ ہدایت بن رہا ہے، اور وہ رہتی دنیا تک ایک سند بن جائے گا کہ اللہ کے رسول نے یہ عمل کیا تھا۔ بیٹی آ رہی ہے تو احترام میں کھڑا ہو رہا ہے، یہ بھی ہدایت۔ نوازا اگر آ جائے تو ممبر سے اتر کے گود میں لے لی، یہ بھی ہدایت ہے۔ سوار دوش رسالت بھی کر لی، یہ بھی ہدایت ہے۔ مل کے درود محمد اللہ بس اس میں نہ پر ہدایت کرے گا، یا حدونا بامرنا، پہلے یہ کہ ہم بنائیں گے دوسرے کے ہدایت کرے گا۔ وَأَوْحَيْنَا إِلَيْهِمْ فِعْلَ الْخَيْرَ، اور ہم نے وہی کیے ان کو نیک کاموں کی انجام دے گی۔ فعل الخیرات یعنی ایسے نہیں کہ سب کا خیرات دینے، اردو میں ہماری خیرات کیا ہے، سب کا خیرات دینے والی، عربی میں کیا ہے، نیک کاموں کی ادائیگی کو انجام دے کو کہا جاتا ہے۔ اقام الصلاۃ و ایتاء الزکاۃ و قام المناقب، نماز قائم کرو زکاۃ دو، یہ ہمارے عبادت گزار بندے تھے۔ توجہ رکھیں، یہدونا بامرنا قانون عابدین۔ اس آئے مجیدہ سے جو میں ان دو مجالس کے لیے موضوع چاہتا ہوں، وہ آئمہ کی زندگی اور خصوصاً امام سجاد علیہ السلام کی زندگی ہے۔ اس لیے کہ ایک المیہ ہمارے لیے یہ ہے کہ ہم اپنے ہی آئمہ کے بارے میں کم حق و احکام نہیں۔ امام حسین کی وہ زندگی کہ جو کربلا میں ہے وہ ہمارے سامنے ہے۔ 28 رجب سے جب یہ سفر شروع ہوا ہے وہ بھی ہمارے سامنے نہیں، ایک دکھ کا واقعات ہمیں معلوم ہے، یعنی حق یہ ہے۔ اور کربلا کے 8 دن اس میں امام حسین نے کیا کیا، وہ ہماری منصب ہمیں کربلا میں بھی ایک دن کے یہ شب عاشور کے یہ نو محرم کے چیدہ چیدہ واقعات ہمیں معلوم ہیں۔ ایو واقعات کیا یہ چیز ہمارے لیے سیوا ہے، شائستہ ہے کہ ہم اپنے امام کے لیے کہ جو دنیا اور آخرت میں ہمارا امام ہے، توجہ رکھیے گا، کیا یہ ہمارے لیے سیوا ہے، شائستہ ہے کہ ہم اپنے امام کی پوری زندگی میں سے صرف ایک یا دو دن یہ چند واقعات دیکھتے ہوئے پڑھنے، معرفت شرط ہے، پہچان شرط ہے، مودت صرف کہہ دینے سے نہیں ہو جائے گی۔ توجہ رکھیے گا، مودت کوئی لاکٹ نہیں کہ گلے میں پہن لے، مودت کوئی انگوٹھی نہیں کہ گلے میں ڈال لے، مودت کوئی نعرہ نہیں کہ نعرہ ہے جی نعرہ مثلا ولایت علی ولی اللہ لگا لے، مودت ایک فعل ہے، مودت ایک زندگی ہے، مودت ایک طرز تفکر ہے، مودت ایک طرز زندگی ہے، مودت ایک کلچر ہے، مودت ایک لائف سٹائل کا نام ہے۔ توجہ رکھیے، اجر رسالت کی ادائیگی، توجہ کیجیے، یعنی جس نے اجر رسالت کی ادائیگی نہیں کی اس کا مطلب ہے کہ اس نے روز قیامت رسول اللہ کا اجر نہیں دیا، وہ تو سب مجرم ہے۔ آپ گھر میں کوئی مزدور لائیں اس کی اجرت نہ دیں، آپ واسطے کر رہیں گے، آپ کی جگہ قصبی ہے، کیوں؟ کیونکہ آپ نے مزدور کی اجرت نہیں دی۔ میرا رام کے لباس میں جو بٹن ٹکا ہوا ہے اس کے لیے بالش بھر دھاگا چاہیے تھا، اس بالش بھر دھاگے کی قیمت میں نے نہیں دی، لباس رسمی ہو جائے گا، نماز درست نہیں ہے۔ تو جب ایک بالش بھر دھاگے کی قیمت نہ دینے پر میری نماز میرے منہ پر مار دی جائے گی کہ تم نے اس کا حق ادا نہیں کیا، تو یہ کیسے ممکن ہے ایک مسلمان اجر رسالت کی ادائیگی نہ کرے اور جنت میں چلا جائے، کیسے ممکن ہے یہ؟ بس اجر رسالت کیا ہے؟ ایک ذمہ داری ہے جو ادا کرنا ہے۔ یہ اجر رسالت جو مودت کی شکل میں اللہ نے مانگا ہے، یہ صرف چند امور کی انجام دہی کا نام نہیں ہے، شیعہ ہیں, ہم چونکہ اہل بیت کے ماننے والے ہیں, لہذا خود بخود آٹومیٹکلی اجر الرسالت ادا ہو جائے گا. ہرگز نہیں. پڑھے لکھے افراد, تعلیم یافتہ افراد کے گھر میں بھی جو بچہ ہوتا ہے اس کی تعلیم و تربیت کا انتظام کیا جاتا ہے, وہ بھی اکتفا نہیں کرتے کہ ہم تعلیم یافتہ ہیں, ہم پوزیشن ہولڈر ہیں, ہمارے پاس بڑی بڑی سندیں, بڑی بڑی یونیورسٹیز کی سرٹیفکیٹس موجود ہیں, لہٰذا ہمیں کیا ضرورت ہے اپنے بچوں کو اپنے گھر میں رکھیں گے, اپنے پروار کے نیچے تربیت کریں گے, ان کو کھلائیں گے, جواب میں شادی کریں گے, پڑھانے کی کوئی ضرورت نہیں ہے. پڑھا لکھا شخص بھی, توجہ رکھیے گا, پڑھا لکھا شخص بھی اپنے بچے کی تربیت کرتا ہے, تو یہ کیسے ممکن ہے کہ ہم جو مکتب اہل بیت کے ماننے والے ہیں اجر رسالت کی ادائیگی کے لیے ہم کوئی کوشش نہ کریں؟ اگر یہ فکر ہو تو یہ جانور اور پرندے بھی زیادہ پست فکر ہے. نگرانی جانور بھی, حیوان بھی, پرندہ بھی اپنے بچوں کو آداب زندگی سکھاتا ہے, ایک وقت تک اس کی حفاظت کرتا ہے, اس کے بعد اس خود اس کو دھکا دے دے گا, اڑو یا تیرنا سیکھو یا چلنا سیکھو. تو یہ کیسے ممکن ہے کہ ہم صرف یہ کہہ دیں کہ ہم اہل تشیع گھرانے میں پیدا ہوئے, ہمارے والدین شیعہ تھے, ہم بھی شیعہ ہیں, لہذا ان دو مجالس میں خالصتاً ایک فکری گفتگو کرنا چاہتا ہوں کہ ہمارے ذہنوں میں جو اجر رسالت کا, آئمہ کا, عزداری کا, امام سجاد کا جو ایک خاکہ بنا ہوا ہے, کیا وہ واقعی وہی خاکہ ہے کہ جو حقیقت میں ہے؟ مثلا آپ مجھے دیکھ رہے ہیں, ایک آنکھوں سے دیکھ رہے ہیں, اس کے بعد گھر چلے جائیں گے, پھر آپ میرے بارے میں سوچیں گے مولانا کیا کہہ رہے تھے, آپ کے ذہن میں میری تصویر آ رہی ہوگی, عکس ذہنی جسے کہا جاتا ہے, صحیح, امیج آ رہا ہوگا, کیا وہ امیج اصلی ہے؟ کیا اس کی کوئی آواز آپ کے کانوں میں آئے گی؟ کیا آپ اس امیج اور عکس ذہنی کو چھو سکتے ہیں؟ نہیں. ہمارے ذہن میں جو خاکہ ہے اہل بیت کے متعلق, ان کی مبدل سے متعلق, کیا واقعی وہ وہی خاکہ ہے جو حقیقت میں ہمیں نظر آ رہا ہے؟ اس کو کہا جاتا ہے قول اور اس کی تصدیق. توجہ رکھیے گا, رسول اللہ نے قول بھی سنایا, تصدیق بھی کی, اس لیے کہ رسول اللہ نے صرف یہ نہیں کہا من کنت مولا ہو فعلی مولا, بلکہ کہا من کنت مولا ہو فہذا علی مولا, یہ نہیں کہا, کہا کہ اگر دوسرے جو دور کھڑے تھے کہتے تھے جناب سرکار نے کسی کا ہاتھ بلند کیا تھا ہمیں تو نظر نہیں آ رہا تھا, اب کوئی بھی علی آ جائے اس کی اتباع کر لیں گے, نہیں کہا من تو مولا ہو, میں جس کا مولا ہوں فہذا علی, یہ علی اس کا مولا ہے, یعنی جو قول سنا رہے اس کی تصدیق بھی اس علی کے ساتھ کر رہے جن کا ہاتھ رسول کے ہاتھ میں نظر آتا. تو آیا کبھی ہم نے یہ تصدیق کرنے کی کوشش کی ہمارے ذہن میں اہل بیت کے متعلق جو نظریات ہیں کہ وہ واقعی وہی ہیں جو ہونے چاہیے؟ کیا واقعی آپ کوئی چیز بازار سے لے کے آتے ہیں جو کاپی ہوتی ہے, فرسٹ کاپی, سیکنڈ کاپی, تھرڈ کاپی, صرف نام سے اٹھا کے نہیں لیا, آپ کی کوشش ہوتی ہے تو اوریجنل چیز خریدی جائے یا اس کی فرسٹ کاپی لی جائے, کم سے کم اس میں کچھ فنکشنز تو ایسے ہوں جو اوریجنل والے ہوں, صحیح. ہم جو اہل بیت کا عقیدہ رکھ رہے ہیں, کیا ہمارے عقیدے میں ساری وہی چیزیں ہیں جو اہل بیت سے ہم تک پہنچی ہیں یا نہیں؟ لہذا اس لیے عرض کر رہا ہوں کہ مبدل اہل بیت ایک طرز زندگی ہے, ایک عقیدہ ہے, ایک طرز تفکر ہے, ایک لائف اسٹائل ہے پورا. سب تو پی کے بیٹھ جانا نہیں ہے, علی کی بوٹی پی کے علی کا نعرہ لگا کے بیٹھ نہیں جانا ہے, یہ طرز زندگی ہے, یہ لائن ہے, یہ مشی ہے, یہ لائن آف ایکشن ہے جس میں تمہیں چلنا ہے, یہ حکمت ہے, یہ اصول ہے, یہ وہ در حقیقت راہ جنت ہے جس میں چل کے انسان جنتی ہو سکتا ہے. بس اس بنا پر اہل بیت سے متعلق تو اگر ہم یہ کہیں کہ ہم صرف شیعہ گھرانے میں پیدا ہوئے کافی ہے ہمارے لیے کہ اہل بیت کا نام لیوا ہوں, ہم جاننے والے ہوں, اہل بیت کے نام یاد ہوں, کافی ہے ہمارے لیے کیا کہ ہم نے اجر رسالت ادا کر دیا؟ دل بہادر کر سوچے نہیں, کوئی بھی عقل انسان یہ نہیں کہے گا. اجر رسالت صرف اماموں کے نام یاد کر لینا نہیں ہے, اج صرف توجہ نہیں دے گا، اج رسالہ صرف فرش اعلی پر بیٹھنے والا نہیں ہے، اج رسالہ صرف ایک لکڑی کے پاس کو خرید کر اس کو کپڑا چڑھا کر پنجا چڑھا کر الگ کا نام دے دینا نہیں ہے، اجر رسالت صرف شبیر سے جڑا نکالنے کا نام نہیں ہے، اجر رسالت صرف امام حسین کے مصائب پہ گریا نہیں ہے، اجر رسالت صرف سینہ کوبی کرنا نہیں ہے، اجر رسالت در حقیقت ایک طرز زندگی ہے، ایک لائف اسٹائل ہے کہ جس میں آپ کی زندگی دوسروں سے ممتاز نظر آئے۔ درود بھیجے محمد والے اب آ جائیے، جب اجر رسالت پتہ چل گیا میں روزہ قیامت پہنچوں، میں اپنی مثال دوں اور وہی عام شیعہ نظریات جو میرے ذہنوں میں ہیں، کیا میں روز قیامت رسول اللہ کی بارگاہ میں کامیاب ہو سکتا ہوں کہ میں نے اجر رسالت عطا کر دیا اور میں عام سا شیعہ تھا، کیا اتنی آسانی سے مجھے چھوڑ دیا جائے گا اجر رسالت کی ادائیگی کے بغیر؟ ہرگز نہیں۔ یہ کہنا کہ میں سید زادہ تھا، دنجے مترفین تھا، مولا آپ کا ذاکر تھا، یہ چیزیں کافی نہیں ہیں۔ میں وہی عرض کر رہا ہوں کہ پھر مودت اہل بیت کو، مودت کو طرز زندگی میں دیکھیں، عقیدہ اور عمل میں دیکھیں تو جب آپ کو مودت نظر آئے گی، ویلا مودت صرف چند امور کے انجام دہی کا نام نہیں ہے، جس کو میں نے مثال کے طور پر چند امور کے جو نام ہے یہ کی ادائیگی کا نام نہیں ہے۔ اہل بیت علیہ السلام کے متعلق جو ہماری جفا ہے، ان میں سے ایک جفا یہ ہے کہ ہم یعنی جس کے نام پہ جی رہے ہیں، مر رہے ہیں، ہم اس کی زندگی کے بارے میں کم ہم کو نہیں معلوم۔ تو میں عرض کر رہا تھا کہ جو تعلیم یافتہ افراد بھی ہیں نا، وہ بھی اپنے گھر میں بچوں کی تعلیم و تربیت کا انتظام کرتے ہیں، جانور بھی اپنے بچوں کی مختصر سطح پر تعلیم و تربیت کا انتظام کرتا ہے۔ اگر ہمارے گھروں میں اپنے اولاد اور آنے والی نسل کے لیے کہ ہم ان کو آماد اور تیار کریں اجر رسالت کی ادائیگی کے لیے، اس نظریے، اس آئیڈیولوجی، اس طرز زندگی، لائف اسٹائل کے لیے، کیسے ممکن ہے کہ میں آسانی سے چھوڑ دیا جاؤں؟ ایک عقل مند آدمی سے تصور نہیں کیا جا سکتا چل جائے گی، ایک شیعہ مومن ایک اسدار اور ایک ذمہ دار سے تصور کریں۔ اس بنا پر کیا یہ واقعی محبت کا تقاضا ہے کہ میں امام حسین کی زندگی، یعنی تقریباً آپ یہ سمجھیں کہ 3 ہجری سے لے کر اور 61 ہجری تک 57 برس کا عرصہ تقریباً بنتا ہے، اس 57 برس کے چند واقعات، صرف چند واقعات، چند فضائل، اور پھر جو جس کی وجہ سے امام حسین امر ہوئے کربلا، کربلا میں 2 محرم کو پہنچے، 10 محرم کو شہید ہوئے، ان 8 دنوں کی بھی تفصیل ہمارے پاس نہیں ہے۔ 8 دن بھی میں نہیں جانتا کہ میرے مولا نے کیا کیا، اصل 9 محرم کو بھی میں نہیں جانتا کہ میرے مولا کا خطبہ کیا تھا۔ یہ جائے سوال ہے، جائے تعجب ہے، جائے تفکر ہے، یہ لمحہ فکریہ ہے۔ اور ان 2 دنوں میں 9-10 میں سے بھی 10 میں سے بھی مجھے صرف وہی واقعات یاد ہیں جس سے امام حسین کے مصائب سے، امام حسین کی گفتگو، امام حسین کی نماز، امام حسین کا اپنے اہل خانہ کے ساتھ اٹھنا بیٹھنا، اصل یہ سب مضبوط انہوں نے پڑھتا پڑھا ہے، پتہ ہی نہیں، نہ کبھی ہم کوشش کرتے ہیں اور نہ ہی کبھی ہمیں بتانے کی کوشش کی جاتی ہے۔ جب بتانے کی کوشش کی جاتی ہے اس مجلس میں لوگوں سے زیادہ ملائکہ موجود ہوتے ہیں، جیسے کہ ابھی نظر آ رہا ہے، لوگ سننے کے لیے تیار ہی نہیں ہیں، اتنی خوش باتیں کون سنیں، لیکن واقعی اگر یہ چیزیں نہ بیان کی جائیں تو یہ کیسے ممکن ہے کہ ہم اجر رسالت کی ادائیگی کا حقدار ادا کر سکیں؟ درود بھیجیے محمد والے
پہ لیٹتے تو پورے بستر پہ سوتے ہیں،
8 घंटे के लिए पूरी लेते हैं, तो जहाँ हमें जो काम करना होते हैं वहाँ पर बहुत काम कर रही होती है कि जनाब कहाँ कैसे कौन सा काम करना चाहिए। लेकिन जब मोहब्बत का मसला था वो भी अहले बैत का, तो फिर पता नहीं क्यों कि नाम तोल का जो निज़ाम होता है हमारा वो ख़राब हो जाता है और पता नहीं चलता कि कब कहाँ क्या करना चाहिए। तो आया वाकई मोहब्बत के उसूलों के मुताबिक है कि मैं अपने ईमान की उन 8 दिन की जिंदगी के बारे में भी नहीं जानता कि जो करवाला हुआ। ये वाकई में ये चाहे सवाल है कि क्या वजह है कि हम मसल ना बलद हैं, आगाह नहीं। और फिर इमाम सज्जाद अलैहि सलाम जिन्होंने वाकई करबला को जिंदा रखा, उनकी जिंदगी के बारे में मुझे नहीं मालूम। कहने को तो 35 बरस इमाम जिंदा रहे, 61 हिजरी से 95 हिजरी, 34-35 बरस इमाम जिंदा रहे। मुझे क्या मालूम इमाम सिर्फ रो रहे या इमाम दुआ पढ़ रहे या रो रहे। अगर बज़ाहिर आप किसी सादे अंदाज से बिल्कुल ऐसे ही मेरे इमाम ने 35 साल के लिए किए वो दुआएं पढ़ते थे, अगर आप ये किसी को बताए पढ़े लिखे शख्स को कह रहे कि तुम्हारे इमाम उसको काम का ही नहीं दुनिया में, अगर किस सादे अंदाज से अगर आप आइमा की शिनाख्त कराएं ये तो ही आइमा का सबब बनेगी। तो जो रखिएगा ये तो ही ना आइमा का सबब बनेगा, इसलिए कि आपने न खुद पहचाना ना इमाम की पहचान को पहचानवाया ना मार्फत कराई। जरूरत इस अमर की कि आइमा की जिंदगी को इस जमाने के लिहाज से जदीद लैंग्वेज में जदीद जमाने के असली तकाजों के मुताबिक समझा जाए, तब जाके जो है गुफ्तगू समझ में आएगी। जैसे कि आप मसलन मुख्तलिफ उलमा से अहले बैत अखबार की मसलन नुकास समझते हैं कि जनाब इमाम अली ने फैजा के बारे में कहा, इमाम अली ने जिन के बारे में कहा, इमाम अली ने जमीन आसमान की खिलकत के बारे में कहा, इमाम अली ने साइंस के बारे में कहा, ये सारी चीज़ें आप पढ़ते हैं। उस जमाने में इमाम अली ने क्या बहुत सादे अंदाज से 2-4 अल्फाज बयान कर दिए, क्योंकि जो सामने वाला था उसको समझ नहीं सकता कि मुलाकात था। लेकिन इमाम क्या कर रहा है, सिर्फ उस सामने वाले को नहीं देख रहा, इमाम जो है दरहकीकत आखिर तक को देख रहा होता है कि मेरे इस अमल से इस फेर से क्या क्या नतीजा किया जाएगा। ये जो इमाम अली फरमाते हैं कि मन रसूलुल्लाह ने अल्लामानी अल्फ हरफेन या अल्फ बाब, रसूलुल्लाह ने मुझे 1000 बाब तालीम दिए और फिर 1000 से 1000 बाब निकलते चले गए, ये क्या वजह है, ये गहराई जो इल्म में मुसब पैदा नहीं क्यों है, ये जब अली के इल्म में हो सकती है तो मेरे इल्म में क्यों नहीं हो सकती बकदर किफायत बकदर ज़र्फियत। लेकिन चूंकि मैंने कभी कोशिश नहीं की, कभी जद्दोजहद नहीं की, कभी मुझे बताया ही नहीं गया कि शेयर को भी ऐसे भी सोचना चाहिए, ज्यादा मैं आम शेयर बनकर सोचता रहता हूँ और जिंदगी गुजर जाती है, मुहर्रम गुजर जाते हैं, शहादत आ जाती है। अब इमाम सज्जाद की जिंदगी को अगर आप ऐसे ही तारुफ करा दें तो हक अदा नहीं होगा इमाम सज्जाद का। इमाम सज्जाद 35 साल क्रिया कर रहे हैं, क्यों क्रिया कर रहे हैं, क्यों कर्बला को जिंदा रख रहे हैं। दूसरी तरफ आप कहते हैं इमाम सज्जाद का लकब क्या है, सैयद साजिदीन। सैयद साजिदीन का क्या मतलब है, सजदा करने वाला वो सरदार, इतने सजदे करते थे, इतने सजदे करते थे कि आपको सैयद साजिदीन कहा, ज़ैनुल आबिदीन कहा इमाम को लोगों ने। क्यों कहा, इसलिए कि आप इबादत करने वालों के सीन अच्छे। एक तरफ हम ये कह रहे, एक तरफ ये कह रहे हैं बाप को कोई हमारी तरह से नमाजें पढ़ते थे, रोजे रखते थे, रोते थे, ये दुआ पढ़ते थे। यानी आज की दुनिया में जो माजरत के साथ जो बहुत ही फारिग आदमी हो ना वो ये काम करेगा, अगर आप बैन ही ऐसे इमाम की पहचान पाई करा, चूंकि ना हमने खुद समझा और ना ही आए घर को समझा। और ये वजह है कि वाकई करबला को जिंदा रखने में इमाम की जो हिकमत अमली है अजल गिरामी वो इंतहाई आला दर्जे की स्ट्रेटजी है, आला दर्जे की हिकमत अमली है इमाम की। इससे बेहतर मुमकिन नहीं था इमाम के लिए अमल करना और वाकई करबला को जिंदा रखना। लेकिन चाहता हूं कि उससे पहले चंद मुकदमात इल्मी अंदाज से कुरान मजीद की रोशनी में आपके समाज की नजर करूं। दुरूद जी मोहम्मद वाले मोहम्मद वजअलनाहुम आइमा, हम इमाम बना रहे हैं। खुदा कह रहे कि हिदायत हमने तुम्हारे जिम्मे दी, तुम तो हमारे स्कूल में आए हो तालीम हासिल करने, हम तुमसे नहीं कहेंगे अपने लिए हाथ और रहनुमा और प्रिंसिपल का इंतखाब करो, ये जिम्मेदारी हमारी। वजअलनाहुम आइमा, हम इमाम बनाने वाले हैं, तुम्हें परेशानी की जरूरत नहीं है। और ये खुदा कह रहे हैं कि जो वजीर बनता है, जो नायब बनता है, जो वजीर बनता है, वो भी अल्लाह की तरफ से आता है। हजरत मूसा क्या करे, वजअलनी वजीरन मिन अहली, खुदावंदा मेरे अहल में से वजीर बना दे। ये अहल क्यों कह रहे हैं? इसका मतलब है कि अंबिया के वजीर उनके अहल में से ही मुंतखब किए जाते हैं, गरीब कुछों से नहीं आते। वजीर अच्छे का आसिफ बिन बरखिया के पास एक हर्फ इसमे आजम था। ये पलक झपकते क्या किया, तल्ले तख्त बिलकीस को उठा के ले आया, जिसके बाद था इल्मुन मिन अल किताब, किताब में से थोड़ा सा एक इसमे आजम जिसके पास हो वो ये कर ले। आइमा कौन है, इनके पास 73 में से 72 इसमे आजम मौजूद है। ये है आइमा की शान। इनका इल्म खुदा का इल्म है। रसूल ने फरमाया जितने भी अंबिया हैं उनका इल्म अल्लाह ने मेरे सीने में जमा किया है, और तमाम अंबिया का इल्म जो मेरे सीने में जमा किया है वो अली मुर्तजा ने महसूस कर दिया है। ये इल्म है, ये इनकी तहारत है, और इनका अमल ऐसा है कि ये अमल करते चले जाते हैं, आयत नाजिल होती चली जाती हैं। किसी मौके में मैंने कहा था कि अगर आप नमाज पढ़ रहे हैं तो सिर्फ नमाज ही पढ़ सकते हैं, नमाज में न चल सकते हैं, न फिर सकते हैं, न गुफ्तगू कर सकते हैं। वो नमाज ही नहीं होगी जिसमें आप चलना फिरना शुरू कर दें। लेकिन रोजे की हालत में आप क्या करते हैं, चल भी सकते हैं, फिर भी सकते हैं, तलावत कुरान भी है, इफ्तारी भी ला रहे हैं, मदद भी कर रहे हैं, घर वालों के साथ बैठ भी रहे हैं, बहुत सारी इबादतें इबादत हो सकती है। लेकिन नमाज में, नमाज एक ही इबादत है, उसमें एक ही इबादत हो सकती है, लेकिन अली वो है जो नमाज में भी एक और इबादत करके बता रहा है। मेरे साथ साथ है, मेरे गलत तो साथ साथ नहीं दे रहा, लेकिन अगर आप अगर साथ देते हैं मैं इबादत करूंगा तो मैं नमाज में सिर्फ नमाज पढ़ूंगा, लेकिन अली वो है तवज्जो रखिएगा जो नमाज की इबादत में भी इबादत करके बता रहा है। वो इबादत ऐसी है कि नमाज अल्लाह की इबादत, उसमें ज़कात देने की इबादत है, तो कोई करता उसे अली मुर्तजा कहा जाता है, उसे अली मुर्तजा कहा जाता है। और फिर कुरान की आयत ना दुल इन्नमा वलीकुम अल्लाह व रसूलुहु अल्लज़ीना आमनु अल्लज़ीना युक़ीमूना सलाह व युतूना ज़कात व हुम राकिऊन, वो हालत रुकू में ज़कात देने वाले। ये इनका अमल है, ये इनका तक़वा है। खुदा कह रहे सच्चों के साथ होता, ये इनकी इबादत यह है कि इन्होंने तस्बीह की तो मलाइका ने तस्बीह की, इन्होंने तहलील की खुदा की अल्लाहु अकबर का तो मलाइका ने इनसे सीखा कि अल्लाहु अकबर क्या होता है। इनकी इबादत ये है अहले बैत। लिहाजा इनका हर हर अमल, हर हर अमल इंतहाई आला सतह का अमल है। आप देखिए कि हिकमत अमली के लिहाज से रसूल अल्लाह गज़वे खुंद के मैदान में कहा के मेंबर बनाया जाएगा, मेंबर यहां क्या मेंबर बनेगा भाई, कहा पाला ने शतर ले आओ, पाला ने शतर ले आए, जमा हो गए, खड़े हो गए, ऐलान हो गया। बात फिर उन्होंने कहा हमें तो मेमोरी या ना कमजोर हो गई है, इसलिए कमजोर हो गए, दिखाई नहीं देता था, सुनाई नहीं देता था, हालांकि सबसे एतराज किया था। याद नहीं रहा, भूल गए हैं। ये रसूल अल्लाह ने जो पालन शुतर रखवाए थे, कहते मुझे मालूम है नहीं कि बिलाए भूल जाओगे, लेकिन घर जाओगे तो तुम्हारे एक ही काम है, सुबह उठोगे इस पालन को शुतर पर रखोगे, शाम आएगी फिर इस पालन को शुतर से नीचे रखोगे। कहा कि इस सुबह शाम की जिंदगी में अगर अली की विलायत भूल भी जाओगे तो कम से कम इतना तो याद आएगा, ये पालाने शुतर अली और मोहम्मद के कदमों तले थे, इतना तो याद आ जाएगा ना। यानी कितनी हिम्मत आपने चाहिए, और फिर धूप भी मजेदार थी, कहीं के तो चेहरे ही जल गए थे, मुझे नहीं पता कि चेहरे धूप से जले थे या हैरानी में लाए से जले थे। लेकिन जब तक धूप जो है, अब वहां पे सनब्लॉक तो थाली की सनब्लॉक लगा लेते कि गोरे के गोरे रहते, लेकिन जो अली वाला होता उसे सनब्लॉक की जरूरत नहीं होती, जिसका दिल नूरानी होता है उसकी रूह भी नूरानी हुआ करते हैं। मेरे दुरूद में जो मोहम्मद आल मोहम्मद, कम से कम जब तक तुम्हारे चेहरे की रंगत लौट के नहीं आती, इतना तो याद रहेगा ये चेहरा जो काला हुआ है ये ऐलान विलायत के लिए ही तो काला हुआ था। जनाबे ज़हरा का अमल देखिया, सकीफा का दरबार सजा है। अच्छा, दरबार से बड़ा दरबार नहीं है, ये लफ्ज़न मजाज़न कहा जाता है। मस्जिद नबवी थी, महाजरत दरबार इसलिए कहते हैं कि वो सल्तनत इख्तदार जो आइम्मा और कुरान की रिवायात और राहे रसूल से हटकर उसकी कीमत दर और दरबार से ज्यादा कुछ नहीं है। जैसे आज दरबार सजे अरब रियासतों में और बगैर देखिए आएंगे खान बहादुर साहब कहेंगे तुम हमारी वजह से हो, इससे ज्यादा और बेइज्जती की क्या बात होगी कि कमरे का बहादुर कहे कि जनाब हम तो हफ्सली छोड़ते तो तुम्हारा तख्त दाज ही हिलने लगेगा। तो ये सिलसिला एक ही है दर हकीकत। तो दरबार इसलिए कहा जाता है कि चूंकि इस खिलाफत की कोई हैसियत नहीं है जो कुरान के मद्द मुकाबले, जो कौल रसूल के मद्द मुकाबले, इसे दरबार कहा जाता है। जनाब ज़हरा दरबार में रहेंगे, वो मजमा कि जिसकी बिना और बुनियाद यह है कि अली को हक न दिया जाए, यानी बुनियाद यह तय यह है कि अली को हक नहीं दिया जाएगा, नहीं दिया। अच्छा, 100% मुखालिफ लोग हैं अली के मद्दे मुकाबले, विलायत के मुकाबले में, वहां पर शहजादे कौन है जाके क्या कह रहे हैं खुतबा वसी अली है, पढ़िए वो खुतबा। नौजवान हमेशा कहता हूँ खुतबा गदीर पढ़िए, खुतबा फितर पढ़िए, जनाब जैनब का खुतबा पढ़िए, जनाब इमाम हसन जब का खुतबा पढ़िए, इंटरनेट में मौजूद है, तहफीज की जिन तजुर्बा मिल जाएगा आपको, पढ़े खुदा ना पढ़ेंगे क्या आता है बैस में। ईमान का तो अल्लाह खुतबा दर हकीकत वक्त में तशय्यु की हयात को बढ़ाने वाले हैं, जिंदगी देने वाले हैं। जनाब क्या कहते हैं जहाना ना, बहुत सारे अखबार है उसके दरमियान में कहती है नमाज ये, रोजा ये, हज ये, ज़कात ये, फला ये, उसके बाद कहती है जालना इमामतना, निजाम हमारी इमामत जो है वो अमानन लिल फुरका है, यानी तुम्हें तफर्रुक़े से बचाने के लिए, वो विलायतना निजाम लिल मिल्ला, किससे कह रहे हैं भी जो 100% मुखालिफ है, जिनकी बिना यह है कि अली को के हक को गसब किया जाए ना दिया जाए, उनके सामने जाके कह रही हैं, उनके मुंह में जाके कह रही हैं, उनके दरबार में जाके कह रही हैं, महाजरान साहब के सामने जाके कह रही हैं कि अल्लाह ने हमारी विलायत को निजाम बनाया है, तुम किस विलायत को लेके बैठे हो, ये निजाम नहीं है। इसी मौके पर मैंने कहा था कि अहले सुन्नत ज़ाहिरी लिहाज से खुलफा राशिदीन को रसूलुल्लाह के बाद अपना खलीफा समझते हैं, लेकिन वो रूहानी तौर पर खलीफा की तरफ नहीं जाते, वो इमाम अली अलैहिस्सलाम के दरवाजे पर आते हैं। कहते हैं जितने भी रूहानी सिलसिले हैं वो सब मौलाए कायनात से जुड़े हैं, तो मैं कहता हूँ कि आप भी तो बिला फसल मुतकिल हो गए ना, हम तो है ही हैं मुतकिल, आप भी जुज़ी तौर पर बिला फसल मुतकिल हैं। आप ये कहते हैं कि सियासी क़यादत जो है खलीफा के पास थी, लेकिन रूहानी क़यादत नूर हिदायत तरक्की इर्तिका निजात सआदत किसके पास है, मोहम्मद के पास है, मोहम्मद के पास है तो उसके बाद अली के पास है, लिहाजा अगर किसी और के पास होती तो खलीफा अव्वल के पास जाते, तो उन के पास जाते, सेकुन के पास जाते, ये ना जाना ये बता रहा है कि दर हकीकत आप बिला फज़्ल के मुतअक्किद हैं कि मोहम्मद से जो हिदायत चली थी वो बिला फज़्ल अली से मिलेगी।
तुम जिस दर हकीकत राह पे लेके चलो ये तबाही बर्बादी के सबब हो चुके हैं। देखिए हम कहां पर जहां ईमान नहीं बोल सकता, जहां ईमान के लिए गुंजाइश नहीं, वहां जनाजा जाएगा या नहीं। यानी हिकमत अपने को समझे कि ईमान जो करता है, मासूम जो करता है, हिकमत अमली से करता है, बिला सबब बिला वजह नहीं होता। अब आ जाइए, मैं दूसरे आयत का जिक्र नहीं करूंगा क्योंकि अब डबल और गुंजाइश नहीं है, और जो बाकी वक्त रह गया है उसमें इमाम सज्जाद के हवाले से गुफ्तगू करना चाहता हूँ। कल इंशाअल्लाह इमाम सज्जाद के इकदामात हैं, खुसूसन आज़ादारी के बारे में इमाम सज्जाद की जो हिकमत अमली थी उसके बारे में फजल गुफ्तगू करूंगा। इमाम सज्जाद अलैहिस्सलाम इमाम है, मासूम है, मिन जानिब अल्लाह है, कूनू मा सद्दीकीन का मिज़ाज है, अतीउल्लाह व अतीउर्रसूल उलिल अम्र के ज़ुमरे में आते हैं, इनकी मुबद्दत को अल्लाह ने वाजिब किया है, इनकी इताअत को फ़र्ज़ किया है, इनकी मोहब्बत जो से ईमान है, इन पर ईमान लाना ईमान की तकमील का सबब बनता है। इनको छोड़ दोगे अगर हकीकत कटाओ और बर्बाद हो जाओगे, जो इनके साथ शामिल हो जाएगा वो निजात मसल अहले बैत का सफीने तनू मेरे अहले बैत के साथ सफीने नू किसी है, ये रिवायत आपने सुनी है, जो सवार हो गए निजात पा गए, जिसने जो सवार नहीं हो गए छोड़ दे वाला अपना खुद हो जाएगा। इमाम सज्जाद हैं, आपने मान लिया। अब क्या इमाम सज्जाद कोई कोई ऐसा अमल कर सकते हैं आपके ख्याल में जिसकी कोई दलील ना हो, कोई बुनियाद ना हो? इमाम हुक्म खुदा के मुताबिक सूरह अंबिया आयत नंबर 73 जो सरनामे कलाम में भी वो औहैना इलैहिम फिअल खैरात, हमने फिअल खैरात की अंजाम दही की वही फरमाई है। इमाम क्यों करेगा? इल्म लदुन्नी के तहत ताबे वही इलाही और ताबे हुक्म इलाही, उसका हर अमल चैलेंज किया जा सकता है, इमाम का हर अमल चैलेंज किया जा सकता है। जैसे आप बाजार में कोई चीज ने आपने जाना की तो नकली है, ठीक है, अगर नकली है तो चैलेंज कर दें, केस दाखिल कर दें। इमाम का हर अमल चैलेंज किया जा सकता है, क्यों? क्योंकि इमाम के हर अमल से निजात वाबस्ता है। मसला आप एक मेडिकल स्टोर पर जाए, दवा लें, दवा जारी लेते हैं, मेडिकल स्टोर का काम क्या है कि असली दवा दें, लेकिन अगर कोई दवा जारी है या आपकी दावे के मुताबिक जारी है उसके मुताबिक असली है, क्योंकि इससे निजात है इंसान की व्यवस्था है, जिंदगी व्यवस्था है, आप ये जारी करके साबित कर दो, अगर जारी है तो जो सदा चोर की हो उसे मेरी सदा होगी। इमाम चूंकि इंसानियत का निजात दहिंदा है, अगर उसका हर अमल चैलेंज किया जा सकता है, अगर इमाम को कोई अमल बेबुनियाद नहीं है, इमाम का कोई अमल बेदलील नहीं है, इमाम का कोई अमल आयत कुरानी से मुतसादिम नजर नहीं आएगा, इमाम का कोई अमल अपने आबो अजदाद की सीरत के पहलुओं में से किसी एक पहलू से मुतसादिम नजर नहीं आएगा। मुमकिन नहीं है कि इमाम सज्जाद कोई ऐसा अमल करे, इमाम हुसैन को ऐसा अमल करे जो कि आबो अजदाद ने ना किया हो या उसके बरखिलाफ किया हो, ना किया उस मदद के बरखिलाफ किया हो, उसके मुखालिफ मौजूद हो, नहीं, कभी नहीं हो सकता, क्योंकि अव्वलन मोहम्मद आखिर मोहम्मद और सतन मोहम्मद की मंजिल पर है, तवज्जो रखिएगा। और ये बहुत ही नतीब बहस है कि हकीकत मोहम्मदी के जो दर हकीकत इन चार मासूमीन और 12 इमाम मौजूद है, इसकी हकीकत क्या है और फिर किस तरीके से ये हकीकत मोहम्मदी ज़ुहूर करती है, जिसको नफ्स रसूल कह के कभी मुखातिब किया जाता है। तो अर्ज करता है इमाम का कोई अमल जो है वो न कुरान से न सीरत मासूम मुतसादिम नजर आएगा। अब इमाम को सामना है एक इंतहाई बोहरानी दौर का, शायद ऐसा दौर किसी भी इमाम की जिंदगी में नहीं आया। जैसे ही इमाम ने अनामा शुरू की, खयाम जा चुके, बाप कत्ल हो चुका, लाशा पामाल हो चुका, सब लोगों की नेजा पर, बहनों पपियों माँ को कैदी बना लिया, असबाब को लूट लिया, बकिया शौदा के सर तक से निकल कर जो कुछ असासा था, जो मर से कत्ल हो गए, लाशें पामाल हो गए, सरों को गाड़ी हो गए, देर चढ़ा दिया, असबाब टूट लिया, जो बाकी बच्चे सबको कैदी बना लिया, इन्हें न जमीन छोड़ी न आसमान छोड़ा, जो जुल्म कर सकते थे किया। ये बोहरान और ये दौरे इमामत जिस तरह इमाम सज्जाद ने शुरू किया है कि किसी और इमाम में छोड़ देंगे। ऐसे वक्त में इमाम सज्जाद आपके ख्याल में क्या हिम्मत अमली अपनाते हैं, किस नाम इस तहरीक करबला को लेकर चलते हैं? इस उम्र 35 साल, अगर आपसे ये बताएं मेरा इमाम सिर्फ रोता था तो रोना तो हमारे यहाँ बेकार लोगों को कम तस्वुर किया जाता, आपके इमाम दुआ पढ़ता था, आज दुआ किसे कम समझा जाता है? ऐसे जिसको दुनिया में कोई काम नहीं है वो बेकार दुआ उठाए पढ़ना शुरू कर देगा। आपके इमाम कौन थे? इतने सही थे, इतने माध्यम पढ़ते सही तो सारे दिन रात दिन का जाता था। अच्छा, तुम्हारे इमाम को तो काम नहीं था, इस इन चार के अलावा कोई और काम मुझे बताइए इमाम का जो हमें याद हो अपने इल्म के मुताबिक। मेरे चौथे इमाम ने ये काम नहीं किया, ये वो नुकता है जब बताना चाह रहा। आखिर क्या वजह है कि इमाम हुसैन के मानने वालों को इमाम की पूरी जिंदगी छोड़ी है, 8 दिन करबला के वो भी नहीं पता? आइए, बाईस शर्म बात है या नहीं? इमाम सज्जाद की जिंदगी में जो बता किया सैयद साजिद या जरनादी, ये गिरिया या दुआ, पांचवा काम तो याद है मुझे। क्यों है ऐसा? क्या वो इमाम नहीं है? क्या वो मासूम नहीं है? वो काबिल इत्तबा नहीं है? क्या उसकी पैरवी निजात की जमानत नहीं देती है? सब कुछ है, तो फिर क्या वजह है कि हम क्यों नहीं जानना चाहते? क्योंकि हमारे जहन में डाला ही है कि इमाम सिर्फ रो रहे थे, या तो तुम रोने वाले कौन बनो? और यही वजह है कि आज बड़ी ताकत है, साम्राज्य ताकत है, इनका मीडिया हमें यही बाबर करा रहा है, तुम मसलों में करबला के मानने वाले हो, तुम सबर करो, तुम जो है इत्मीनान से रहो, इमाम आएंगे, जिंदगी संवर जाएगी, जिंदगी हरी भरी हो जाएगी, तुम सिर्फ मसलों में करबला को रो। अखलाकियात के दर से रहे हैं, क्यों दे रहे हैं? तुम सबर करो, तुम सर झुका के चलो, तुम अच्छे बनो। और माशाल्लाह से हम सब उसको व्हाट्सएप में क्या कर रहे होते हैं, सवाब की नियत से दुश्मन की तालीमात को क्या कर रहे होते हैं, शेयर कर रहे होते हैं सवाब की नियत से। बखैर कुछ जाने ये अखलाकी तालीमात अगर इतनी अच्छी हैं तो ये तुम्हारे माशरे के लिए क्यों नहीं है, ये हमारे माशरे के लिए क्यों आए? तुम रेलवे सेंटर चलाओ, यतीम खाने खोलो अपने शहरों में, और तुम्हारे अरबा भी अस्पताल आए और हमारे बच्चों के सर काटे पंपर्स आए, या आले सऊद के जरिए से यमन में पंपर्स आए, या हिंदुस्तान के जरिए कश्मीर में जुल्म करें, या अफगानिस्तान या मसलन वहावियों के जरिए से कभी ईरान में, कभी पाकिस्तान में, कभी कहीं कभी कहीं जुल्म वसलम का बाजार गर्म करें, तो ये अखलाकियत तुम्हारे लिए क्यों नहीं? तुम अपने अरबाब अस्पताल को क्यों नहीं कहते? ये सारी अखलाकियत हमारे लिए क्यों आए? मोहब्बत किसी से नहीं, नफरत मोहब्बत नफरत किसी से नहीं, मोहब्बत सबके लिए, ये स्लोगन का सब, ये सब दुश्मन की तालीमात हैं। तुम मसलों में करबला के मानने वाले, तुम्हारा काम सिर्फ रोना है, ताबूत उठाओ ठंडा करो घर चले जाओ, अलग निकालो ठंडा करो घर चले जाओ, जना निकालो ठंडा करो घर चले जाओ, और फिर वो काम ही नहीं। यानी वो तहारत वो बेदारी के जो आजादारी में होनी चाहिए थी इमाम जमाना के लिए, वो चीज़ है ही नहीं हमारी। वो जान रू जो दर हकीकत आजादारी को आजादारी कहला है, वो क्या है? वो इमाम जमाने की याद है, क्योंकि अगर इमाम जमाना हमारी आजादारी में नहीं है, जिसको इमाम करार दे रहे हो, मैंने करार दे रहा, इमाम कह रहे हैं कि अगर तुम्हारी आजादारी में इमाम का तस्करा नहीं है, तुम्हारी आजादारी आजादारी नहीं है। और अगर तुम्हारे इमाम की याद की तुम्हारी नुजमा में अगर हुसैन का तस्करा हुसैन का हुक्म नहीं है, तो तुम्हारी नुजमा नुजमा नहीं है, तुम्हारी नमाज नमाज नहीं है, तुम्हारा रोजा रोजा नहीं है, क्योंकि उसमें हुसैन हमें और आपको करार दे इमाम हुसैन के खून का बदला लेने वालों में से, यदि करबला को जोड़ा जा रहा है इमाम से, और हम इमाम जमाने की याद को करबला से निकाल रहे हैं, आजादारी तो वो आजादारी की जिसमें इमाम जमाना का तस्करा ना हो, खून इमाम हुसैन के इंतकाम का जज्बा कि हम उसे खून का बदला लेंगे ना हो, तो वो आजादारी नहीं है। आइम्मा ने सादे सादे अंदाज से दर हकीकत इन आलत अली मतालिक को पहुंचाया। इमाम सज्जाद अब ये कारखाने के चले, क्या हिम्मत अमली होनी चाहिए आपके ख्याल में? ये वो मौका है कि जहां पर मैं लाना चाह रहा हूँ इंशाल्लाह कल जो है वो इसमें से असर शुरू हो जाएगी जिसकी माजरत वो काम नाम ये सब हमारे गुजार हमने इनको इमाम बनाया है। एक ये हमारी तरफ से हिदायत करते, दो हमने वही किए फिर खैरात की, तीन कि नमाज अदा करें, चार ये सकात की अदायगी करें, पांच और ये हमारी इबादत करें, छह ये छह निशान का मसाला इस आयत के अंदर बयान कर रहा है। बस आइमा के इकदाम को सामने रखते हैं। अगर आज इमाम होते तो किसी और लैंग्वेज में किसी और अंदाज से किसी और वे से समझा रहे होते, क्योंकि वो जमाना सादा जमाना था। अगर उस जमाने के मुताबिक इमाम ने आजादारी की बुनियाद रखी है, उस जमाने के मुताबिक इमाम ने मसलन याद करबला को बाकी रखने के लिए गिरिया क्या रास्ता अख्तियार किया, वो इला गिरी के मतलब से दुनिया से कट के रोना धोना नहीं है। और ये मसला आपका समझ मेरे रोने से इमाम हुसैन को क्या फायदा पहुंचेगा, अच्छा मेरे रोने से यजीद को क्या फायदा पहुंचेगा या यजीदियत को क्या नुकसान पहुंचेगा, तो सारे मुखों में मिल के रोए सब जुड़ा के इसे आज की यजीदियत को क्या फायदा पहुंचेगा या नुकसान पहुंचेगा, ये मैं रो तो इससे इमाम के जमाने को कोई फायदा पहुंचने वाला है इस रोने से, मैं मातम को इस मातम से इमाम जमाने को कोई फायदा पहुंचने वाला है आया इस मातम से आज की यजीदियत को कोई नुकसान होने वाला है। दुश्मन ने जो काम किया वो ये किया कि हमने कहा कि तुम मजलूम करबला के मानने वाले हो, तुम बस अखलाकियात और मजलूम करबला इमाम जमाना आओ हम तुम्हारे सरों को काटें। जैसा यही हो जाए कि हमारे अफराद उठाए जा रहे हैं, लापता है, मारा जा रहा है, सब कुछ किया जा रहा है और हम अच्छा मजलूम करबला का मातम कर रहे हैं। अच्छा हमने मजलूमियत का मफहूम ही समझा, हमारे कौम के अपने अफराद मजलूम है लेकिन हम उनके लिए आवाज उठाने के तैयार नहीं कि जनाब हमारे मिसिंग पर्सन से क्या आवाज बुलंद की जाए, क्योंकि ये सियासी मसला है। कौन सा सियासी मसला है भाई? आजादार को उठाया जा रहा है, तुम्हारे नौजवानों को उठाया जा रहा है, ये सियासी मसला है। अगर ये सियासी मसला है तो आजादारी भी सियासी है, मातम भी सियासी है, सियासत से मतलब वो आज के लिए सियासत का मफहूम बन रही है। एक सियासत का मफहूम हुआ है जो हमारे कानून में, एक सियासत का मफहूम हुआ है जो आईमा ने दिया है। इमाम हुसैन का एकदम सियासी था, सियासी से मुराद ये सियासत नहीं है, सियासी से मुराद ये बंदगा का खुदा की तरबियत। इमाम अली नकी फरमाते हैं सियासत में जाने का मीरा में कि अंतुम सासतुल इमाम, तुम सियासत गुजार हो मत क्योंकि आप खुदा की सियासत इलाहियत के नुमाइंदे हो। तुम्हें पता है कि लोगों की तरबियत कैसे की जाए, तुम्हें पता है लोगों को इख्तिताब की तरफ कैसे ले जाया जाए, आपको पता है कि दर हकीकत इंसानों की इस्लाह और तरबियत का काम कैसे किया जाए, इसको सियासत कहते हैं। ये सियासत एक ऐसे ही शख्स इमाम खमेनी की बात शाबिर से आप तो बहुत आलिम दीन हैं, मुश्तहिद हैं, आप तो बहुत अल्लाह अल्लाह ला करने वाले हैं, आप नमाज से पढ़ने वाले हैं, आप कहाँ आ गए फिर सियासत में, सियासत तो गंदे हुआ खेल है, झूठे मकरों फरेब है। इमाम खमेनी ने कहा कि तुझे जो सियासत जिसे तू सियासत कर रहा है हम इससे बहुत दूर हैं, हमने उसमें कदम ही नहीं रखा जो तू समझता है। ये मुहिम सियासत इलाहिया के नुमाइंदे हैं कि कैसे बंदों की तरबियत की जाए। आजादारी सियासत है, बंदों की इस्लाह का काम है ताकि इमाम जमाना के लिए एक नस्ल तैयार की जाए कि जो इमाम जमाना के लिए मदद करे। ये कह रहा हूं इस चीज को समझिए, इमाम इमाम हुसैन को आइमा इमाम हुसैन को असल से यानी असल असल जहूर से जोड़ रहे हैं, इमाम जमाना से इमाम जमाने का नाम लो तो हुसैन को याद कर दो। तो हम नाम क्या कितना आयनत वाले को बेदबे मक्तूल बेकर बोला कहाँ है वो हसन? आठ आइमा अभी मैंने अशरा पढ़ाया अशरा सानी जिसमें जिसका उन्वान है तकमील अशरा। आठ आइमा आजादारी को बाकी रखने का हुक्म दे रहे, पांचवा छठा सातवां आठवां नवां दसवां ग्यारहवां आठ इमाम इमाम सज्जाद से लेकर और तवज्जो कीजिएगा ग्यारहवें इमाम कह रहे हैं आजादारी को बाकी क्यों बाकी रखो, इस आजादारी में क्या है? آیا عزاداری صرف یہی جو ہمیں اطراف میں نظر آ رہی ہے یا عزاداری کے حقیقت سے بڑھ کر ہے؟ اس لیے کہہ رہا ہوں کہ آئمہ کی زندگی کا مطالعہ کریں، تب میں نے پتہ چلے گا امام سجاد نے کیا کام کیا۔ بس آپ کی ذہن میں تمام کے کل انشاءاللہ جو ہے وہ اس کے باقی نقاط کا آپ کی خدمت میں رکھیں۔ درود جی محمد والا امام سجاد علیہ السلام، انہوں نے امام سجاد کی زندگی بہت درد بھرے انداز سے شروع کیا۔ امام سجاد نے وہ منظر دیکھا جو کسی امام نے نہیں دیکھا۔ امام خود کہتے ہیں کب تک گریا کریں گے، کب تک روئیں گے؟ ہم نے کہا تو نے انصاف نہیں کیا۔ کہ مولا شہادت آپ کا ورثہ نہیں ہے۔ ہم نے کہا شہادت ورثہ ہے، لیکن ماں اور بہنوں کے ساتھ سر بیٹھنا، بازار میں جانا، کیا یہ بھی ورثہ ہے ہمارا؟ گھر والے کوفہ سے پہلے بازار کوفہ میں بھی خطبہ دے رہے تھے، اتنا شاندار خطبہ تھا بی بی کا کہ لوگ دم بخود ہو گئے تھے، دھاڑ مار مار کے رو رہے تھے۔ کہتے ہیں ابن زیاد کہتا ہے کہ اگر بنت علی 10 منٹ اور خطاب کرے انقلاب آ جائے گا کوفے میں، روکو بنت علی کو خطاب سے۔ کہا کیا کریں؟ عمر ابن سعد نے کہا مجھے معلوم ہے کیا کرنا چاہیے۔ ایک دفعہ صلب حسین کو نیزے سے اتارا، اللہ اکبر، اور جناب زینب کے اونٹ کے آگے لے گیا۔ اب جب زینب نے بھائی کو اتنے قریب سے دیکھا، خطبے کو روک دیا۔ خطبے کو روکنے کے بعد امام حسین کے سر سے مخاطب کیا، اے حسین مجھے معلوم تھا کہ تم قتل کیے جاؤ گے، اے میرے بھیا مجھے معلوم تھا کہ سکینہ کے تماچے لگائے جائیں گے، بھیا مجھے معلوم تھا میرے سر سے چادر چھنے گی، مجھے پتا ہو گیا تھا، چل گیا تھا جب عباس گئے تھے نا، اور مجھے پتا چل گیا تھا عباس، مجھے معلوم ہے حسین، مجھے معلوم ہے، لیکن بھیا حسین مجھے نہیں معلوم تھا کہ تیرا سر مینوں کے ڈیر گھر سے اتار کر میرے سامنے رکھا جائے گا، یہ مجھے معلوم نہیں تھا کہ زینب ایسے بھی تجھ سے کلام کرے گی۔ اللہ اکبر، جناب زینب نے اس طریقے سے کلام کیا ہے۔ عزاداروں، بس یہی وہ ایام ہیں کہ اہل بیت کو لے جایا جا رہا ہے، لیکن یہاں پر جب بازار کوفہ پہنچانا اور بی بی نے ایک دفعہ کہا کہ ان سروں کو آگے لے چلو تاکہ لوگ ان سروں کو دیکھنے میں مشغول ہو جائیں، تو کسی ناوکار نے کہا زینب سے جا کے کہو تم کوفے کی شہزادی نہیں ہو کہ ہم تمہارا کہنا مانیں۔ ادرکم اللہ۔ عزاداروں، جب مولا علی مدینے سے منتقل ہوئے تو کوفہ، تو اپنے ساتھ اپنی شہزادی کو نہیں لائے تھے، امام حسن سے کہا جاؤ بیٹا اپنی بہنوں کو لے کر آ، اور دیکھو علیکم باللیل، دیکھو بیٹا جب شہر میں آنا تو دن کی روشنی میں نہ لانا، شہزادیوں کو اپنی بہنوں کو بڑے ارمان سے پیار سے پردے میں رات کے اندھیرے میں لانا۔ اللہ اکبر، بیویاں جب کوفے پہنچ گئیں تیرے کوفہ پر، مولا علی خود تشریف لے گئے، حسن کے ساتھ ہیں، حسین کے ساتھ ہیں، عباس کے ساتھ ہیں، لیکن مولا علی خود تشریف لے گئے، اور ایک دفعہ ان کی بہار لے جا کر ایک دفعہ جب شہر میں داخل ہوئے کہا بیٹی زینب ذرا پردہ اٹھاؤ، دیکھو یہ بازار کوفہ آ گیا۔ اس کو بی بی زینب دیکھتی ہیں اونٹ آگے چلا، بیٹا یہ پہلا چوک آ گیا۔ اس کے بعد مختلف حصوں کی جب لے جاتے ہوئے بتاتے جاتے ہیں، ایک مقام پر جناب زینب کہتی ہیں بابا یہ تو بازار ہے نا، ارے بہنیں کب بازار میں جائیں گی بیٹیاں آپ کی، بابا یہ تو عباس اور حسین کو بتائیے نا بازار کا پہلا چوک کیا ہے، بازار کی گلیاں کیسی ہے، شاید امام یہ کہ بیٹا تجھے نہیں معلوم تو آج کوفے کی شہزادی بن کے آئی ہے، ارے ایک وقت آئے گا تو قیدی بن کر یہاں آئے گی، تیرے ہاتھوں میں رسن ہوگی، تیرے سر میں چادر نہ ہوگی، ارے قدم قدم پہ زینب چادر کے سوال کرے گی۔ اللہ لعنت اللہ علی القوم الظالمین وسيعلم الذين ظلموا ان ينقلب ينقلبون۔ بار الہ اس قلیل عبادت کو قبول فرما، ہمارے ناسوں کا، ہماری ہدایت کا، اور ہم ہماری معرفت میں اضافے کے باعث قرار دے، ہمیں عزاداری کے ذریعے سے امام زمانہ کے انقلاب کی تیاری کرنے کی توفیق عطا فرما، بار الہ ہمیں مودت اہل بیت کے تقاضوں کو پورا کرنے کی توفیق عطا فرما، بار الہ ہمیں امام کے جانصار و انصار و مددگاروں میں سے قرار دے، دنیا میں جب تک رہے اہل بیت کے اطاعت کرنے والے اور حبدار اور عزادار رہے، آخرت میں ان کی شفاعت سے محروم نہ فرمانا، ربنا تقبل منا انک انت السمیع